قد أفلح من زكاها وقد خاب من دساها.
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم قد أفلح من زكاها وقد خاب من دساها. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں ملنے کا موقع دیا اور اس سے بھی بڑی اللہ تعالیٰ کی رحمت کہ ہم اس کی کتاب میں سے کچھ سیکھنے کے لیے آئے. میں نے بھی آپ کے سامنے سورت شمس کی آیت نمبر 9 اور 10 رکھی ہے. اگر آپ اس میں دو لفظ دیکھ لیں کہ قد افلح من زکاہا، بے شک فلاح پا گیا وہ جس نے اس کا تزکیہ کیا، اور اس کے اپوزٹ وقد خاب من دساہا، اور برباد ہو گیا خراب ہو گیا وہ جس نے اس کو دبا دیا دسا دیا. یعنی اللہ تعالیٰ نے انسان کے نفس کی بات کی ہے کہ نفس کے اندر حقیقی طور پہ اگر میں اور آپ دیکھیں تو اللہ تعالیٰ نے ہر انسان کے اندر خواہشات رکھی ہیں. یعنی اپنی اصل کے اعتبار سے دیکھیے تو وہ ماں ابرو نفسی ان نفس الامارۃ بالسوء، پہلی آیت ہے 13 پارے کی سورت یوسف کی آیت ہے کہ میں اپنے نفس کو بری نہیں کہتا، نفس تو ہمیشہ ہی برائی کا حکم دیتا ہے. تو ہم تھوڑا سا آج اس سائیکائت اور بلکہ اسی کے راستے سے قرآن پاک میں تقریباً 59 ٹائم لفظ تزکیہ ڈفرینٹ فارم میں آیا ہے، زکوٰۃ، تزکیہ، تزکا، یزکا اور اسی طرح کے لفظ. تو ہم تھوڑا سا اس کی روشنی میں دیکھیں گے کہ نفس کا تزکیہ کیسے کریں اور مطلوب کیا ہے، اور اینڈ پہ پھر ہم انشاءاللہ کچھ چیزیں دیکھیں گے کہ جن کی وجہ سے ہم اپنے نفس کا تزکیہ کریں، پیوریفیکیشن آف سول کیسے ہوگی. تو پہلی بات دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے جو انسان کو دنیا میں بھیجا ہے نا، تو اس کے اندر خواہشات ڈال کر بھیجا. پہلی بات ہے، یہ فرسٹ تھنگ ہے. ہم اگر یہ کہتے ہیں کہ انسان کے اندر خواہشات نہیں ہیں اور نہیں ہونی چاہیے تو یہ بالکل غیر فطری بات ہے. یہ تو اللہ تعالیٰ کے کریشن پلان کا حصہ ہے. مثال دیتی ہوں کہ اگر خواہش ہی نہ ہوتی، اگر آپ دیکھیے کہ آخرت تو آخرت کی بات ہے، دنیا میں اگر انسان کے دل میں خواہشات نہ ہوں تو یہ نظام جو چل رہا ہے اس کے لیے ہم دھوڑ دھوپ کریں، مرد محنت کریں، عورتیں گھر سجائیں، صاف کریں، بالکل کسی کا بہت دل مرا ہوا سوچیں. کبھی کوئی کسی حادثے سے گزرے تو آپ دیکھتے ہیں کہ کچھ لوگ بہت ایسے ہو جاتے ٹون، نہ ہنستے، نہ بولتے، نہ کھاتے، نہ کسی کو ملتے، تو کیا وہ زندہ لگتے ہیں؟ زندہ نہیں لگتے. اللہ تعالیٰ نے اس دنیا کو آگے بڑھانے کے لیے خواہشات رکھی. بس اگر آپ دیکھیں کہ ایک مرد اس کے دل میں خواہش نہ ہو تو شہوت ہی نہیں ہوگی تو شادی کیسے ہوگی، شادی نہیں ہوگی تو زندگی کا نظام کیسے چلے گا. پھر اسی طرح آپ دیکھیے کہ اگر ایک عورت ہے اور اس کے دل میں گھر سجانے کا، گھر سنوارنے کا، کھانا پکانے کا جذبہ نہ ہو تو وہ گھر کا کام کیسے کرے گی؟ پھر تو دنیا تو دنیا، آخرت، جیسے اللہ سبحانہ تعالیٰ نے ہمیں جنت کی دعوت دی ہے نا کہ آؤ تم اس دنیا سے ایک مسافر کی طرح گزر جاؤ اور آخرت میں تمہیں اصل راستہ ملے گا. تو گویا کہ آخرت میں جنت کی طلب کون کرے گا؟ مثال ہے کہ آپ قرآن میں پڑھتے ہیں جنت میں بہت اچھے کپڑے ہوں گے، آپ کہتے ہیں ہوں پھر، مجھے کیا، مجھے تو شوق ہی نہیں ہے، وہاں بہت اچھی جیولری ہوگی، آئی ڈونٹ مائنڈ، مجھے نہیں پسند، وہاں بہت مزے کے کھانے ہوں گے، آپ کہتے ہیں پھر مجھے کیا. یعنی آپ کے اندر خواہش ہی نہیں ہے تو آپ تو جنت کی بھی تڑپ نہیں رکھیں گے، سمجھ لیں نا. یعنی دنیا کا نظام چلانے کے لیے بھی اور آخرت کی طلب بڑھ جائے اور انسان جنت کو پانے اور جہنم سے بچنے کی کوشش کرے، اس کے لیے اللہ تعالیٰ نے انسان کے اندر شہوات رکھی، جس کو آپ ڈیزائرز کہہ سکتے ہیں، وانٹس کہہ سکتے ہیں، خواہشات کہہ سکتے ہیں. اب ہوا کیا کہ ایک طرف دنیا میں یہ لوگوں نے کیا کہ صرف جیو خواہش کے لیے، جیسا چاہو جیو، جو چاہو کھاؤ، ایٹ ڈرنک بی میری، اور وہ کہتے ہیں نا گو ایٹ سلیپ اینڈ دین ریپیٹ، صبح سے رات شام تک سارا دن فن کرتے رہ، اگلے دن پھر وہی کرنے لگ جاؤ. ایک حد یہ ہوئی کہ بس سب خواہشیں اس دنیا میں پوری کر لو. دوسری طرف جب خاص طور پہ ہم مذہب کی طرف آتے ہیں اور دیندار طبقے سے بات کرتے ہیں تو لوگ کیا کہتے ہیں کہ دنیا میں کسی چیز کی تمنا ہی نہ کرو، آگے جا کے کھائیں گے، آگے پئیں گے، یہ آگے کریں گے، آگے ملے گا. اب یہ دونوں کیا ہے؟ کیا یہ نیچرل ہے؟ بالکل بھی نہیں ہے. اللہ سبحانہ تعالیٰ نے ضرورت کے تحت اس دنیا میں ہمارے اندر جو چیزیں رکھی ہیں اس کو ٹیم کرنے کا نام تزکیہ۔ آج ہم بات کریں گے کہ اللہ تعالیٰ نے جو ہمارے اندر خواہشات رکھی ہیں اس کو ٹیم کیسے کریں، بیلنس ہونا چاہیے۔ آپ اس کو تھوڑا سا سمجھ کے دیکھیں کہ جیسے اگر آپ سے کہے کہ یہ گاڑی بہت اچھی ہے، اب جب اس گاڑی کا آپ نام لیتے ہیں اور آپ اس گاڑی کو خریدنے کی کوشش کریں تو کہتے ہیں کیسی، آپ کہتے ہیں کیا ہے بھائی، اس کا ایکسیلیٹر بہت اچھا ہے، بہت پک اپ ہے اس کی۔ آپ کہیں گے واہ گاڑی ہے، اس کا ایکسیلیٹر بہت اچھا ہے۔ آپ اس میں بیٹھنے لگے اور اتنی دیر میں وہ کہہ دے ہاں بیٹھو جاؤ چلاؤ لیکن اس میں بریکس نہیں ہے، تو آپ مجھے بتائیے کہ آپ گاڑی چلائیں گے؟ بریکس نہیں ہے۔ وہ کہتے کیا مطلب گاڑی میں بریکس نہیں ہے؟ تو وہ کہتے تمہیں کہ تم نے تو آگے جانا ہے نا، تمہیں کیا ضرورت ہے بریکس کی فکر، کہ گاڑی تو چلانی ہے نا۔ تو آپ کہیں گے نہیں گاڑی چلانی ہے تو گاڑی روکنی بھی ہے نا۔ بس اس سے سمجھ لیجئے کہ جس طرح گاڑی کے لیے ایکسیلیٹر کے ساتھ بریکس کی ضرورت ہوتی ہے نا، اسی طرح ہمارے اس نفس کو آگے بڑھانے کے لیے خواہشات بھی چاہیے۔ اللہ کو اچھا لگتا ہے بندہ کھائے پیئے پہنے، دنیا کی خواہشات کو پورا کرے، لیکن ساتھ ہی ساتھ بریک ہے۔ کیوں؟ اللہ تعالیٰ نے ہر خواہش رکھ کے اس کے اندر کچھ نہ کچھ لمٹس رکھ دی۔ دنیا میں آپ نے دیکھا ہوگا جو لوگ ڈرائیونگ کرتے ہیں وہ ڈرائیو کرتے ہیں لیکن سپیڈ لمٹ ہوتی ہے جہاں، پھر ان کو مجبوراً اپنی سپیڈ کم کرنی پڑتی ہے۔ اور میرا خیال ہے کہ تیز گاڑی چلانا آسان ہے آہستہ گاڑی چلانے کی نسبت، بہت مشکل لگتا ہے وہاں ڈرائیو کرنا جہاں سپیڈ بریکرز بہت سارے ہوتے ہیں یا جہاں بار بار روڈ پہ سائن آ جاتے ہیں۔ ہاں، تو گویا کہ اس زندگی کی گاڑی میں کرنا کیا کہ اس نفس کو کنٹرول کرنا ہے۔ قد افلح من زکاہا، بے شک وہ فلاح پائے گا جس نے اپنے نفس کا تزکیہ کیا۔ بہت بڑی بات ہے، نفس اپنی فطرت کے اعتبار سے جاہل ہے۔ نفس جو ہے نا دو چیزوں سے مل کے بنتا ہے، یعنی اس میں آپ کہہ سکتے ہیں جہالت، جاہل ہے، یہ اصل میں آپ کہہ لیجئے کہ سمبل ہے شیطان کو فالو کرنے کا۔ اب نفس جو ہے وہ چاہتا ہے مرضی کرو، اس دنیا میں خوش رہو، ادھر کھاؤ پی، کیونکہ ہم دنیا میں مٹی سے اللہ نے ہمیں بنایا تو ہماری مادے کی طرف، میٹر کی طرف، مٹیریلسٹک اپروچ کی طرف سوچ جاتی ہے، جبکہ جو ہمارے اندر روح ہے نا یہ اللہ کی طرف سے آئی ہے، اور اس روح کو چونکہ آسمان سے اللہ نے بھیجا تو اس کا فوڈ بھی آسمان سے آیا۔ جیسے ہم یہاں آنے کے باوجود بھی پاکستانی کھانے منگاتے ہیں اور کھاتے ہیں کیونکہ ہمیں پاکستانی ٹیسٹ اچھا لگتا ہے نا۔ جہاں بھی آپ چلے جائیں سب سے زیادہ آپ کو اپنے ملک کا ٹیسٹ پسند آتا ہے نا۔ تو جب روح آسمان سے آئی ہے نا تو جہاں سے روح آئی ہے نا وہیں سے اللہ تعالیٰ کہتے ہیں اِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ، کہ ہم نے اس قرآن کو لیلۃ القدر میں نازل کیا۔ تو گویا کہ قرآن ہماری روح کی غذا ہے۔ یہ تو پتہ نہیں کس عالم نے ایک دفعہ کہا کہ موسیقی روح کی غذا ہے، پھر لوگ اسی کو لے کے بیٹھ گئے۔ وہ موسیقی بد روح کی غذا تو ہو سکتی ہے لیکن اچھی روح کی غذا وہ نہیں ہے۔ ٹھیک ہے، اسی طرح جسم مٹی سے بنا ہے۔ اب ہوتا کیا ہے کہ جب ہمارا جو نفس ہے نا اس کے اندر ایک ارج ہے، ارج سمجھتے ہیں، خواہش ہے، تڑپ ہے، اس کو کسی کی نوکری کرنی ہے۔ یعنی جیسے آپ کے میاں جاب لیس نہیں بیٹھ سکتے، اکثر مرد کمانا ہی چاہتے ہیں، گھر میں ہو تو ان کو اچھا نہیں لگتا، پھر کوئی اچھی جاب نہ ملے پھر کہتے ہیں چلو چھوٹی مل جائے، اپنا کاروبار کر لیں، کوئی کہتے ہیں جاب کر لیں، اسی کو سمجھیے۔ ہمارا جو نفس ہے نا اس کو غلامی تو کرنی ہے، جاب تو کرنی ہے۔ اب ہوتا کیا ہے، ڈفرینٹ لوگ جابس آفر کرتے ہیں، ہمارے لوگ، خاندان، برادری، سوسائٹی، پیئر پریشر جس کو آپ کہتے ہیں۔ اب عام طور پہ جو لوگ بہت چھوٹی سوچ رکھتے ہیں نا وہ اسی پہ چل پڑتے ہیں۔ ایک اور لیکچر ہے ہمارا جس میں ہم نے سورۃ توبہ کی کچھ آیت کو شیئر کیا تھا، جس میں وہ آیت ہے نا کہ ان اللہ اشترا من المومنین، اس میں یہ مثال میں نے قدر ڈیٹیل سے بتائی تھی، صرف آپ کو اشارے کے لیے بتا دیتی ہوں کہ جیسے آپ دیکھیے کہ آپ کے پاس کوئی چیز ہے اور آپ کو اس کو بیچنا ہے، لیٹس سی آپ کو اپنا سیل فون بیچنا ہے، آپ یہاں سے نکلتے ہیں، آپ باہر جاتے ہیں، کہتے ہیں چلے دیکھتے ہیں، کوئی پوچھتا ہے کتنے کا بیچتے ہو، آپ کہتے ہیں اتنے کا، وہ کہتا ہے میں تو 50 پاؤنڈ کا خریدوں گا، کچھ لوگ ہیں فوراً دے کے آ جائیں گے 50 پاؤنڈ کا، کوئی ہوگا آپ کہیں گے نہیں تھوڑا سا آگے جا کے مارکیٹ میں دیکھوں، ہو سکتا ہے کوئی اچھا گاہک مل جائے، وہ جائے گا تھوڑی سی کوشش کرے گا، ہو سکتا ہے اس کو 100 پاؤنڈ کا گاہک مل جائے، کوئی کہے گا ادھر بھی کیا ضرورت ہے میں اس کا ای بے پہ ڈالتا ہوں کہیں فلاں فلاں جگہ ڈالتا ہوں، ہو سکتا ہے 200 کا بک جائے۔ سیم تھنگ ہوتی ہے جب ہم چیزیں خریدنے جاتے ہیں، کچھ سسٹرز ہوتی ہیں وہ جا کے پہلی دکان سے فوراً ہا کر کے لے آتی ہیں چیز، وہاں ہو سکتا ہے 200 کی خرید لی، اگلی دکان پہ گئے وہ 150 کے بیچ کے ساتھ لگی تھی، تھوڑی خوشی کم ہوئی، اور ہو سکتا ہے اس کے اگلی دکان پہ تو وہ بائی ون گیٹ ون فری ہو، تو جلد باز ہوتے ہیں نا لوگ۔ اسی طرح اللہ تعالیٰ نے یہ جو ہمارا نفس ہے نا، ان اللہ اشترا، اللہ نے اس نفس کو رکھا ہوا ہے۔ اب کچھ لوگ ہیں نا اس کو اپنے ہی ہاتھوں بیچ دیتے ہیں، سیلف پلیزر، آرام طلب، جو دل چاہے کروں گی، اس میں عموماً تھرڈ کلاس لوگ آتے ہیں، شرابی، کبابی، ڈرگ ایڈکٹڈ، بس ان کا دل کرتا ہے ہم وہ کریں گے جو چاہیں گے، अभी हम आ रहे थे तो ट्रैफिक बहुत था, तो हम साथ साथ इधर उधर भी देख रहे थे, तो एक साइन था बना हुआ। मैंने राह से कहा कि आप देखें इस पे क्या बना हुआ है ना, तो उन्होंने सिगरेट पीता हुआ एक शख्स दिखा, और सिगरेट के बीच में बिल्कुल एक ऐसे जैसे ब्लड की ट्यूमर टाइप दिखाई हुई है। तो मैंने कहा कि देखें कि ये तस्वीरें देख के क्या बाकी लोग रुक जाते हैं। कहती कोई भी नहीं रुकता, लेकिन वो कोशिश करते हैं कि लोग सिगरेट ना पिए वरना जिस्म के अंदर ये कैंसर बन के जाएगा। अब वो सिगरेट पीने वाला कौन है? ये सेल्फ प्लीजर है, उसको मजा आ रहा है, दूसरों की आंखों में धुआं आए, किसी को से स्मेल आए, कुछ भी है, उसको सिगरेट पीना है, ठीक है। तो ये लोग बेकार लोग होते हैं, क्रिमिनल्स होते हैं, नशेई। इनको नहीं पता होता कि हमारे इस काम के सिक्वेंसेस क्या होंगे, आफ्टर इफेक्ट्स क्या होंगे, ठीक है। ये पहला शख्स है जो अपने आप को बेच के आ गया। दूसरा जो शख्स है वो इससे थोड़ा सा समझदार है, ज्यादा नहीं लेकिन इससे थोड़ा सा बहरहाल समझदार है। वो क्या करता है, वो अपना आप लोगों के हाथ बेच देता है, उसको कहते हैं पीपल प्लीजर। जो लोग चाहे वो करो, उसको हर वक्त एक ही धड़का लगा होता है, लोग क्या कहेंगे, लोगों को कुछ करना, मैं कैसा लग रहा हूँ, बार बार आईना देखेंगे, फिर लोगों से अपने बारे में राय लेंगे। बहुत सेल्फ प्रेजिंग किस्म के लोग होते हैं, लोगों की नजरों में बड़ा बनते हैं, फिर लोगों के डर से वो बाज़ अपना हाल उलिया ठीक नहीं रखते, लोगों की वजह से नमाज नहीं पढ़ते, दिस यानी उनका मसला ही लोग लोग लोग। और मेरा हाल है कि अफसोस के साथ कहना पड़ता है कि कल्चरली हम पाकिस्तानियों का ये मसला है, हम लोगों को दिखाने के लिए भारी भारी दावतें भी पका लेंगे, रस्में भी कर लेते, लाखों रुपया लगाते सिर्फ लोगों की वजह से, चाहे हमारा अपना दिल ना कर रहा हो। अब इन्होंने क्या किया, अपने आप को और कम बेच दिया। एक तीसरा शख्स है, वो ना तो अपने हाथ बेचता है ना लोगों के हाथ बेचता है, वो कहता है मैं उसको बेचूंगा जो मेरी बड़ी कदर करेगा, और वो कहे इन्नल्लाह अश्तरा मिनल, वो अल्लाह को अपना बेचता है। ये जिंदगी फर्क है, जो कदफ लहा मन जक्का है ना, ये वो शख्स है जो अल्लाह के हाथों अपने आप को बेचता है। तो मैं बता रही थी आपको बात कि नफ्स को किसी की गुलामी तो करनी है, जब हम इसको अल्लाह का गुलाम नहीं बनाते ना, तो फिर ये किसी छोटे का गुलाम बन जाता है, और सबसे ज्यादा चांसेस जो होते हैं ये अपना ही गुलाम हो जाता है, ये नफ्स की गुलामी, जिसको कुरान में अल्लाह ताला ने दो जगह आता है, सूरह फुरकान में आता है अफरई तमने तखज इलाह हु हवा हो, क्या भला तूने देखा उस शख्स को जिसने अपने नफ्स को खुदा बना लिया, हालांकि अल्लाह ने उसको इल्म दिया तो उसके बावजूद बह गया। तो खुद को खुदा बनाना क्या, मेरी मर्जी, मैं ये चाहती हूँ, आई वॉन्ट, आई मी माई, यानी उनकी पूरी डिक्शनरी इसी में होती है, आई मी माई सेल्फ माई माइंड, यानी बस अपने इर्द गिर्द मैं। अब ऐसे लोग जो होते हैं ना, जब अपने हाथों गुलाम बन गए तो अल्लाह की गुलामी तो नहीं होगी ना। अब आप इमेजिन करें कि एक शख्स है वो अल्लाह की गुलामी में आ गए ना, और गुलामी तो आप समझते ही होंगे, इयाक नअबुदु वइयाक नस्तईन, तीन चीजें होती हैं गुलामी में, बंदगी, गुलामी और परस्तिश, इतात यानी स्लेवरी, सबमिशन, और इसी तरह से वर्शिप के मानों में। अब होता क्या है कि जब हम अल्लाह के गुलाम बन जाते हैं ना, तो हमारी वैल्यू कैसे बनती है, एक मिसाल से समझें। मिसाल है कि आप यहाँ रहते हैं यूके में, जी यूके में रहने वालों में से चले लेडी है, मेरा यहाँ की क्वीन है ना, बादशाह तो नहीं है ना, तो फिर आप कोई जॉब दिला देते आपकी मियाँ की बजाय। आप बताइए कि किसी को पता चले फलां के हस्बैंड या फलां सिस्टर जो क्वीन के पास कोई काम करती हैं, वैल्यू बढ़ती है कि नहीं, वजीर आजम का कोई सेक्रेटरी है उसकी कदर बढ़ती है कि नहीं। और इसके बरक्स कोई किसी को कह दे कि फलां जो है वो ये बस साथ ही कोई बहुत ही गरीब सी कंपनी है छोटी सी, और उसमें जितनी बड़ी कंपनी में हमारी जॉब होती है ना, हमारी वैल्यू उतनी बढ़ जाती है ना। छोटी कंपनियों में जब जॉब मिलती है तो लोग कहते हैं इट्स ओके, अब क्या करें, जॉब तो करनी है ना। बड़े फख्र से लोग बताते हैं हम अमेजोन में काम करते हैं, हमारे मियाँ वो जी फलां जगह करते हैं, फलां बड़ी बड़ी कंपनियों में करते हैं। जितना आपका ओनर बड़ा होगा ना, उतनी आपकी इज्जत होगी, और जो छोटी जगह पे कहीं गुलाम होगा या छोटी जगह कहीं उसको काम पे करने को मौका मिलेगा, उसकी वैल्यू कम होगी। अब इसी को अपने ऊपर लेके समझें, जब हम अल्लाह के गुलाम बनते हैं ना, जब हम अपने नफ्स को अल्लाह की गुलामी में रखते हैं ना, तो हमारी बिल्कुल शान ऐसे ही बढ़ जाती है कि जैसे किंग या क्वीन के पास गुलामी करने वाले की। वो कहते हैं ना कि गुलामी में इज्जत है, वो कहते हैं ना कि वो सारी दुनिया लेकर ना दूं शाने बंदगी, यानी अल्लाह का बंदा बनने में जो मुझे इज्जत मिल रही है, मैं तो सारी दुनिया जवाब में लेकर ना दूं, मैं तो अल्लाह का बंदा बनूं। तो जब हम अल्लाह के बंदे बनेंगे ना, तो सब कहेंगे वाह, बिल्कुल वही कंपनी की मिसाल है, वो क्वीन के गुलाम हो, वो तुम किंग के गुलाम हो, तुम प्रेसिडेंट के गुलाम हो, गुलाम से मुराद है कि एम्प्लॉई हो। तो लोग कहते हैं अच्छा माशाल्लाह, आप अल्लाह के बंदे हैं, आप अल्लाह की गुलामी करते हो, माशाल्लाह, फिर इज्जत आती है, फिर लोग कहते हैं वो ये तो बहुत बड़े के आगे झुकते हैं। लेकिन जब हम अल्लाह की बंदगी से निकलते हैं, लोगों के या अपने बंदे बनते हैं, तो फिर लोग क्या कहेंगे, वही बात है कि छोटे से किसी स्टोर में आपको जॉब मिल गई, कहा आपके मियाँ काम करते, बस वो एक छोटा सा स्टोर है, वहां कैशियर है, عزت کم ہوتی ہے نا. فطری طور پہ وہ انسان جو اللہ کی بندگی سے خود کو نکال کے اپنے جیسے بندوں کی غلامی میں لے آتا ہے نا, اس کی شان کم ہو جاتی ہے, اس کی ویلیو نہیں ہوتی. تو نفس کو اللہ کا بنا لے, نہیں تو اس نے کسی کا تو بننا ہے, اس کی عادت ہے غلام ہونے کی. تو جب بڑے کی غلامی کریں گے تو یہ ہوگا. پھر اس کے بعد آپ دیکھیے کہ اللہ تعالیٰ نے جب دل میں خواہشات ڈالی تو یہ تو نہیں کہا کہ اس کو ختم کر دو, خبردار. کے مثلا آپ دیکھیے کہ اللہ نے ہمارے اندر کھانے کی خواہش ڈالی نا, تو کھانا بھی بنایا, کھاؤ پیو موج کرو مستی کرو, اچھی باتیں. کتنی ہزاروں قسم کے آئٹمز آپ کو ایک سٹور میں مل جائیں گی. کیا یہ ممکن نہیں تھا کہ اللہ تعالیٰ ہمیں پیدا کرتے, کھانے کی خواہش بھی رکھتے, پھر کھانا ہی نہ پیدا کرتے؟ بس خواہش ہوتی پتہ نہیں کس چیز کی, پتہ نہیں کوئی چیز ہے لیکن سمجھ نہیں آ رہی وہ کیا چیز ہے. ظلم ہوتا نا ہمارے اوپر. یا اللہ تعالیٰ کھانا بھی پیدا کر لیتے, خواہش بھی کرتے, اور کہتے خبردار اگر تم نے ہاتھ لگایا. جیسے بعض مذاہب میں ہے, نروانا نام کا اپنے مذہب کا ایک کلچر سنا ہوگا, وہ کہتے ہیں کہ خواہشوں کو ختم کر دو, کھانا نہیں ہے. یہ آپ کرسچنس میں دیکھ لیجئے جو راہب بنتے ہیں, وہ کہتے ہیں کچھ نہ کھاؤ, لذتوں کو ختم کرنے کا نام ہے. آپ وہ پڑھ کے دیکھیں, سورہ حدید میں آیت آتی ہے کہ کرسچنس میں سے گروپ تھا جس نے رہبانیت کی بدعت شروع کی تھی, اور وہ کیا کرتے تھے, کیچڑ میں بیٹھے رہتے تھے, اپنے جسم پر بوجھ لاد کے بیٹھے رہتے تھے, کئی کئی سال نہاتے نہیں تھے, جتنا گندے رہتے کہتے ہیں اتنا اجر مل رہا ہے, ہم اتنے اللہ کے قریب ہو رہے ہیں, ہماری خواہشیں ختم ہو رہی ہیں. کوئی ہے وہ بھیڑوں سے خود کو ڈسواتا رہتا تھا. اللہ نے تو ایسا نہیں کہا, اللہ کے نبی نے کہا کہ میرے دین میں کھانے کی پینے کی بھی ہے, ہاں اس میں اللہ تعالیٰ نے لمٹس رکھی ہیں, کھاؤ لیکن ایک خاص حد تک رکو جاؤ. کچھ چیزیں حرام رکھ دیں کہ یہ نہیں کھانی, بہت ساری حلال ہے بس وہ کھا لو, اللہ کی مرضی سے کھاؤ, سیدھے ہاتھ سے کھاؤ, بسم اللہ پڑھ کر کھاؤ پیو, بس یہ کرنا ہے نا. اب آپ دیکھیے کہ جب ہم اس دنیا میں اللہ تعالیٰ کی لگائی ہوئی جو لمیٹیشنز ہے اس کو پورا کر لیتے ہیں, تو آخرت میں کیا کہتا ہے, لہم فیہا ما یشتہون. اور کل کی تفسیر میں کیا تھا ارم, ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ اللہ تخافوا ولا تحزنوا وابشروا بالجنۃ التی کنتم توعدون نحن اولیاؤکم فی الحیات الدنیا وفی الآخرہ. اور وہاں جا کے کیا ملے گا, وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ, وہ ملے گا تمہیں وہاں جو تمہارے نفس چاہیں گے. اب اب امیجن کرے کوئی کسی کو کہ جاؤ ادھر کوڑے کے ڈھیر پہ بیٹھ جاؤ, جو مرضی کھاؤ. سوچیے وہ کہے گا کیا میں تمہیں ادھر کیا کھاؤں. یا کوئی بہت پرانی کھانے پڑے ہوں, باسی چیزیں ہوں, بیکار سی, کہ جاؤ جو مرضی کھاؤ پیو, تو وہ منہ دیکھے گا میں کھاؤں کہ اس گھر میں سے, ادھر ہے کیا کوئی. اپنی فریج میں گندی مندی چیزیں, پرانی باسی چیزیں ہوں دو چار, اور ماسی سے کہ جاؤ جو کھانا کھا لو, تو ماسی کہے کہ دیکھو میں کیا کھاؤں. اور اس کے برعکس کوئی کسی کو بہت بڑے فوڈ لینڈ میں لے جائے جہاں کھانا بھی ہے پینا بھی ہے سنیکس جو من چاہیے, جا کے کہ اب یہاں جو کھانا ہے کھا لو, کون بہتر ہے؟ بعد والا بہتر ہے نا. تو اللہ نے ہمیں کیا کہا, ادھر تم میری مرضی سے چلو, کلو بشربو لیکن ولا تسرفو, اسراف نہ کرو. ہاں جنت, ولکم فیہا ما تشتہی انفسکم, اور کون سی جنت اللہ, وہاں ہوگا کیا, کمال عین رات, کسی آنکھ نے دیکھی نہیں, ولا اذن سمعت, کسی کان نے سنے نہیں, ولا خطر علی قلب بشر, کسی بشر کے دل پر تو اس کا خیال بھی نہیں آیا. نہ سمجھ آئے تو جو قرآن کی آیت پڑھ لو سورہ سجدہ کی, کہ فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین. کون نفع میرا, اس دنیا جو گندی بیکار ہے مچھر کے پر کے برابر, اس میں اللہ میں کہتا موجے مار لو, آگے جا کے تمہیں پکڑوں گا. چار دن کی موجے ہی مار رہے ہیں نا آج دنیا میں, کوئی پابندی. اگر اللہ میاں کہہ بھی دیتا جو سب کھا لو پی لو, یہ جو شراب اور گندی چیزیں منع کہ پی لو پی لو, کتنے دن کی موج تھی. لیکن اس کے بعد جو آخرت کے جہنم کے آنکڑے ان کا کیا ہوتا. تو لہذا اللہ نے کہا نہیں, یہاں تھوڑے سے کنٹرولڈ اور وہاں جا کے تمہیں پھر مزہ آئے گا. اب آپ دیکھیے کہ آپ کو میرا حال اندازہ تو ہو گیا کہ اللہ تعالیٰ ہم سے کیا چاہتا ہے. اس دنیا میں رہتے ہوئے وہی کلچ اور بریک کی مثال ذہن میں رکھ لیجیے گا, اور اسی طرح اللہ کا بندہ بننا ہے یا بندوں کا بندہ بننا ہے. اور تیسری چیز یہ ہے کہ اس دنیا کی گندی بیکار چیزوں پہ مر کے اس کے لیے جی کے آخرت کی نعمتوں سے محروم کرنا ہے خود کو, یا اس کا اپوزٹ کرنا ہے. اب سوال پیدا ہوتا ہے کہ یہ تزکیہ ہو کیسے. بات تو سمجھ آ گئی, کیا چیزیں ہیں جس سے ہم تزکیہ اپنا کر سکتے ہیں, تزکیہ کو کہہ لے پیوریفائی کر لے, یا ہم کس طرح اس قابل ہو جائیں کہ اس دنیا میں جہاں اللہ کی ریڈ لائٹ آدھے رک جائے. یہ اسٹاپ سائنس کیا ہیں, یہ اللہ کی ریڈ لائٹس ہیں, اللہ کی حدیں ہیں, حرام ہے حلال ہے. شریعت کہتی ہے خوب کھاؤ لیکن حرام نہیں کھانا, کماؤ سود نہیں کمانا, رہو لیکن نافرمانی سے نہیں رہنا, خوش ہو جاؤ کپڑے پہنو. اللہ کہتے کپڑے پہنو, خوش ہونے کے لیے پہنو, لیکن دیکھو مرد ہو تم نے سونا نہیں پہننا, تم نے سلک نہیں پہننا. तुम औरत तो खूब पहनो लेकिन तुम्हारा जिस्म ना छलके, तुमने उसके अंदर से शो ऑफ नहीं करनी, वट एवर, थोड़ी सी पाबंदी है ना, खाओ पियो, ये रिश्ते इनके सामने इस तरह रहना, ये इनको दिखाना भी नहीं है, थोड़ी सी पाबंदी है लगा लीजिए, क्या फर्क पड़ेगा, आगे जाएंगे अल्लाह कहेगा जाओ तुम्हें जन्नत की औरत को मैं इतना हसीन कर दूंगा कि तुम उसका अंदाजा नहीं कर सकते। तो ये बैलेंस, यानी जो आज मेरे जहन में पॉइंट था ना आपको देने के लिए, वो बैलेंस है। इस बैलेंस को हासिल कैसे करें, चंद चीजें आपसे शेयर करूंगी। पहली चीज जिसके साथ हम अपने आप को चलाएंगे वो क्या है कि हम अपने ऊपर जो गुनाहों की गंदगी लगा चुके हैं ऑलरेडी, जो हमारे और अल्लाह के बीच में एक रुकावट बन जाती है, बाज दफा फिर हम तस्किया करना भी चाहते हैं तो नहीं करते, तो पहली चीज है कि हम तौबा करें। हम इस वक्त बैठे बैठे यहां इस चीज का यकीन रखें कि मैंने बहुत गलतियां की हैं, अल्लाह मैंने आपकी बात नहीं मानी, शर्मिंदगी, नदमत तौबा, नदामत का नाम है तौबा। जब हम अपनी पिछले गुनाहों पे शर्मिंदा होंगे आगे क्या होगा, देखिए कुछ तो ना डीड्स हैं, जैसे मैं कुछ बातें बताऊंगी आप कहेंगे डीड ब्राय डीड, नमाज की बात करूंगी तो आप कहेंगे नमाज ब्राय नमाज, अभी इधर इस वक्त क्यों नहीं सोचना आपने, यहां तौबा ब्राय तस्किया, तौबा क्यों करूं ताकि मेरा तस्किया हो। कैसे तस्किया होता है तौबा से, पहली बात देखिए कि आप और मैं पहले कन्फेस करेंगे ना कि हमने पिछली जिंदगी में गलत काम किए, आई वॉज रॉन्ग, आई मेड दिस मिस्टेक, जब ये कर लिया तो जब आपने रियलाइज किया तो अल्लाह कहेगा अच्छा फरिश्तो ये बदल गया आ जाओ वापस, अब इसका तस्किया हो जाएगा। जितनी जल्दी हम शर्मिंदा होंगे अल्लाह ताला हमारी उतनी मदद कर देगा, ठीक है। तो तस्किए के लिए तौबा शर्त है, तौबा के बगैर तो मानते ही नहीं, हम तो कहते हैं हमने कोई गुनाह ही नहीं किया, हमने क्या खराबी की, हमारे में क्या खराबी आपने देखी है। किसी को बता रहा था कि ऐसी कोई बात हो रही थी, तो उन्होंने उनको कहा कि अल्लाह आपको हिदायत दे, तो कहती वो तो लड़ने लग गई, क्यों मैं आपको बेहदायती दिखती हूँ ना कि मैं बुरी दिखती हूँ, यानी लोग इतने भोले हैं, वो कहते हमने आज तक गुनाह कौन सा किया, पता नहीं अल्लाह में किस गुनाह की सजा देता है, मैंने तो कभी चींटी भी नहीं मारी, वो चींटी तो आप नहीं मार सकते लेकिन हमने कई दफा लोगों के दिल तोड़े, जो ये कहते मैं गुनाह नहीं करता वो तो और गुनाह कर रहा है। तो गुनाहों का एहसास तज़किया करवाता है, पहले माने गंदी हो फिर ही शावर लेंगे ना, और तौबा को बिल्कुल ऐसे महसूस करें जैसे शावर लेना, कितने आप मैले कुचैले गंदे मंदे फेर रहे होते हैं, फिर आप एकदम शावर के नीचे जाते हैं अल्लाह ताला आपको पाक कर देता है, साफ सुथरे हो जाते हैं। और जब एक दफा वाकई गुनाहों का एहसास हो जाता है फिर बंदे को चैन नहीं आता। आपने मारूफ वाक्या सुना होगा, अल्लाह के नबी के दौर में एक औरत से जिना हो गया था और उसके बाद वो अल्लाह के नबी के पास आ गई कि अल्लाह के नबी हद लगा दें, लेकिन आपने उसकी बात इतनी नहीं सुनी, अनसुनियन की, फिर उसने कहा मैं तो प्रेग्नेंट हूं, कहा फिर बच्चे का क्या कसूर है, बच्चा होगा तो आना, फिर बच्चे को लेके आ गई, कहा इसको दूध कौन पिलाएगा, इसको कौन पालेगा, जब रोटी खाएगा फिर लाना, छोटे से बच्चे में, चंद माह का बच्चा, उसके हाथ में रोटी के टुकड़ा पकड़ा के ले आई औरत कि देखे अल्लाह के नबी इसने खाना शुरू कर दिया, मुझे गुनाह सोने नहीं दे रहा, क्योंकि अगर मैं इस हाल में मर गई बगैर तस्किए के बगैर प्यूरीफाई किए के तो मेरा अंजाम बुरा, क्योंकि जब इस्लामी हद लग जाती है तो फिर आखिरत में इंशाल्लाह अल्लाह से माफी की उम्मीद होती है। कहा अच्छा, फिर उस औरत को रजम किया गया और उसके जिस्म को बांध के जब उसको स्टोनिंग की गई तो उसके जिस्म से खून निकला और किसी सहाबी के ऊपर गिर गया, ऐसे ही उनके मुंह से निकल गया कि नापाक औरत जाते जाते मुझे नापाक कर गई। अल्लाह के नबी ने इतना बुरा मनाया, आपने फरमाया कि इस एक औरत ने जितनी पक्की सच्ची तौबा की है, अगर मदीना के सारे लोगों, एक रिवायत में आता है पूरे शहर के लोगों, और एक जगह आता है कि 40 लोगों में बांटी जाए तो अल्लाह उन सबको माफ कर देगा, इतने वो मतलब उसकी खूबसूरत तौबा थी। तो कद अफलह मन ज़क्का, तौबा से बंदा पाक होता, ये एहसास बहुत बड़ी चीज है। आप देखिए मुजरिम होते हैं ना उनको फिर जुर्म सोने नहीं देता, समटाइम खुद अदालत में आके इकरार कर लेते हैं। तो इसके साथ इंसान इंशाल्लाह अपने आप को लेकर चलेगा, ये पहली चीज है।